यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटे कोशी बाढ़ी प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणमा तीव्रता दिन सरकारको ध्यान आकर्षण। बाढ़ी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिनुपर्नेमा रासोपा सभापति रवि लामिछानेको जोड़। भोटे कोशी बाढ़ीमा मृत्यु भएका मध्ये हालसम्म 1372 जनाको शव फेला, 4077 जना अझै बेपत्ता र अमेरिका र इरान बीच 6 महिनापछि फेरि शुरू भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्यमा वृद्धि। राष्ट्रपति रामचन्द्र पौडेलले भोटे कोशी बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन सहित पुनर्निर्माण र पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री सुशीर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा आज छुट्टा छुट्टै छलफल गरी सड़क यातायात सञ्चालन एवं बाढ़ी पीड़ितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सड़क यातायात सञ्चालनमा क्षमताले नभ्याए ठूलो बेलीब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभयो। साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले बिहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने सुझाव पनि दिनुभयो। भेटमा मन्त्री खनाल र लम्सालले दशैं अघि नै सड़क यातायात पूर्ववत सञ्चालन गर्ने तथा बाढ़ी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा निर्माण सकिने गरी दिनरात काम भइरहेको जानकारी गराउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदायमा सबै राजनीतिक दलहरूलाई एक ढिक्का भएर उभ्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपदको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी, कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गर्नुभयो। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो।
भदौ 10 को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौ, हुनु हुँदैन। ती त जलवायु अन्यायका पीड़ित हुन्। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ। यो विपत्तिका कारक उनीहरू थिएनन्। पृथ्वीको तापक्रम उनीहरूले बढ़ाएका थिएनन्। हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन्। अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन। तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धरती पुत्रहरूले र यो भूगोलसँग कुनै चिन्जान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए। जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन। हामीले संकल्प गर्नैपर्छ। यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढकढक्याउनेछौं।
सभापति लामिछानेले बाढ़ीबाट प्रभावित नागरिकहरूको आक्रोशलाई सरकार विरूद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले जलवायु परिवर्तनका कारण हुने क्षतिको न्यायोचित अन्तर्राष्ट्रिय सम्बोधन हुन आवश्यक रहेको पनि बताउनुभयो। पुनर्निर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थोपार्न नहुने भन्दै उहाँले अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने बताउनुभयो। सभापति लामिछानेले राष्ट्रसंघको 81 औं महासभामा नेपाली प्रतिनिधिमण्डलले जलवायु संकट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुपर्ने समेत बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले जेएनजी विद्रोहको 1 वर्ष पूरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ कि छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको थियो। सांसदहरूले जेएनजी आन्दोलनपछि मृतक आफन्त र घाइतेहरूसँग गरिएका सम्झौता र सहमति पूरा गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड़ समेत दिनुभयो। यस्तै बैठकमा बाढ़ीका कारण विभिन्न स्थानका कनेक्टिभिटी, टुट्दा समस्या बढ़ेको प्रति सरकारको ध्यान आकर्षण गराउँदै सांसदहरूले ग्यास अभावका कारण कैयौं नागरिकहरू समस्यामा परेको प्रति पनि सरकारको गम्भीर ध्यान जानुपर्ने जोड़ दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले दुवै पक्षले हार र जीतको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले मेलमिलाप बढ़ेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। सो विधेयकमाथिको छलफलमा भाग लिनुभएका सांसदहरूले स्थानीय तहको सहयोगका सामुदायिक मेलमिलाप कार्य बढ़ाउन विधेयक महत्वपूर्ण हुने तर बाध्यताका आधारमा मेलमिलाप हुन नहुने धारणा राख्नु भएको थियो। बैठकले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै प्रतिनिधि सभा बैठकमा एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ। सभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले परिषद एसियाली विधायकी संस्थाहरूबीच कानून तर्जमा विधायकी नीति कानूनी सूचना तथा कानून सुधार सम्बन्धी अनुभव आदान प्रदान र सहकारीका माध्यमबाट कानूनी शासन तथा कानूनी संस्कृतिको प्रवर्धन गर्ने अन्तर सरकारी निकाय भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमाथिको दफावार छलफल सहितको प्रतिवेदन सभामा पेश गर्नुभएको हो। यसअघि राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढ़ी लगत्तै उद्धारका लागि आउन लागेका विदेशी विज्ञ र प्राविधिकहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढ़ेको बताउनुभयो। सांसदहरूले भ्रष्टाचार विरूद्धको अभियानलाई सफल बनाउन राजनीतिक दल तथा सबै पक्ष एकजुट हुनुपर्ने, जेएनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने तथा विपद प्रभावितको उद्धार राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको 1:15 बस्नेछ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण बुधबार आज हालसम्म 1372 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 178, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 227 र नवलपरासी पश्चिममा 222 जना गरी 1372 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 शव व्यवस्थापन अर्थात माटोमुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यसै गरी हालसम्म बाढ़ीका कारण प्रभावित 13,583 जनाको उद्धार गरिएको छ भने बाढ़ीपछि बेपत्ता भएका 4,077 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, मोबाइल डेटा सँग जोड्नुहोस् टेलिकमको सेवा, जडान गर्न साह्रै सजिलो, फोन गर एकै भरमा। फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिमबाट जोगाउनु पर्ने बताउनु भएको छ। 113 बीपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजित विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री देउवाले विनाशकारी भोटे कोशी बाढ़ीका कारण नेपाललाई अपूर्णीय क्षति पुगेको बताउँदै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदको सामना विरूद्ध अभियान नै थाल्नुपर्नेमा जोड़ दिनुभयो। जलवायु परिवर्तनको जोखिम विश्वव्यापी भएको उल्लेख गर्नुहुँदै उहाँले सम्भावित विपत्तिको सामना गर्न गम्भीर रूपमा लाग्नुपर्ने बताउनुभयो। पूर्व सभापति देउवाले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले न्याय दिनेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 गतेसम्म सुझाव सहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। समितिले सुझाव सहितको प्रतिवेदनका लागि सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिण्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले निर्देशनको उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बताउनुभयो। बैठकमा सांसदहरूले चाडपर्वको समयमा आम नागरिक तथा विद्यार्थीहरूलाई ग्यासको अभावले भइरहेको असहजता रोक्न ग्यासको आपूर्ति वितरण र मौजदातको प्रभावकारी अनुगमन र कालो बजारी नियन्त्रण गर्नुपर्ने बताउनु भएको थियो। नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड़ रूपैयाँ सहयोग गरेको छ। टेलिकमले रसुवा स्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्यालले उक्त रकमको चेक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आज हस्तान्तरण गर्नुभएको हो। चेक हस्तान्तरण कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र सचिव एवं कम्पनी संचालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थिति रहेको थियो। यस्तै तनहुँ समाज युकेले बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि 10 लाख, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन काभ्रे शाखाले 32,46,000 रूपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। त्यसै गरी कपिल वस्तु तौलिहवा स्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले 1,55,000 र पर्सा वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्थाले 2,51,000 रूपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण चीनको केरूङ नाकामा अल्पत्र परेका 670 नेपाली नागरिकको साकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उहाँहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार व्यवसाय भ्रमण पर्यटन लगायत विभिन्न कामले केरूङ पुगेका नेपाली यही भदौ 10 गते भोटेकोशीमा गएको बाढ़ीका कारण उतै रोकिएका थिए। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनः स्थापना कार्य सम्पन्न भएको छ। हालसम्म प्रभावित मध्ये 1,093 FTTH लाइन पुनः सञ्चालनमा ल्याइएको र बाँकी लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने कम्पनीका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। बाढ़ीले अवरूद्ध मनासलु पदमार्ग पुनः सञ्चालनमा आएको छ। मनासलु पदमार्ग अन्तर्गत 2 ठाउँको पुल बाढ़ीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनः सञ्चालनमा ल्याएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका 5 वटा पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी एउटा ट्याङ्करलाई डुबाइदिएको छ। इरानी सेनाले आफ्ना युद्धपोतमा निशाना साधेको बदलामा अमेरिकी सेनाले इरानी पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको हो। अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखाड़ा र स्ट्रेट अफ होर्मुजको अमेरिका वाहन र पेट्रोल ट्याङ्करमा प्रहार गरेको छ। अमेरिका इरानबीच 6 महिनापछि फेरि एक अर्कामाथि आक्रमण गर्ने क्रम शुरू भएको छ। फलस्वरूप एसियाली बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रूपियाँ जम्मा भएको छ। गत भदौ 10 गते रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11 अर्ब 98 करोड़ 97 लाख 96 हजार 84 रूपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वटा वाणिज्य बैंकका खाताहरूमा 8 अर्ब 78 करोड़ 82 लाख 58 हजार 304 रूपियाँ मौजात रहेको छ। यस्तै 2 वटा वाणिज्य बैंकमा 2 करोड़ 11 लाख 43 हजार 427 अमेरिकी डलर मौजात रहेको छ। यसअघि बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढ़ीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो। उद्योगलाई उखु बेचेका किसानले 6 महिना भइसक्दा पनि पैसा नपाएपछि समस्यामा परेका छन्। सर्लाहीको दौंकुल गाउँपालिका 2 मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्ष उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन। उखु किसानहरूले उद्योगलाई दिएको उखुको आंशिक रकम मात्र पाएको र कबूल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनुपर्ने चिन्तामा रहेको बताएका छन्। रकम प्राप्त नगरेका विभिन्न उखु किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट 22 करोड़ हाराहारीमा किसानको भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरे पनि उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी भइरहेको दावी गरेको छ। यस्तै उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको र भुक्तानी दशैं अगाडिसम्म गरिसक्ने गरी काम भइरहेको पनि बताउनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो बालिका माध्यम खेल समाचार अजय बमबाट।
काठमाडौँमा जारी नेपाल भलिबल लिग एनबीएलको खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तर फाल्कसलाई पराजित गरेको छ। यो खेलमा हार बिहोर्दै खप्तर फाल्कस भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा अन्नपूर्णले खप्तरलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्सको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किङ्स 4 खेलबाट 9 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण दोस्रो खेलमा काठमाडौँ रेड्स र तेस्रो खेलमा मधेस वारेसलाई पराजित गरेको थियो। यता लगातार 4 हारसँगै खप्तर प्रतियोगिताबाट बाहिरिने पहिलो टीम बनेको छ। खप्तर यसअघि पहिलो खेलमा सगरमाथा समयस, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेस वारेससँग समान 3-0 सोझो सेटमा पराजित भएको थियो। जारी प्रतियोगितामा 6 पुरुष टीम सहभागी छन्। सानै उमेरदेखि प्रतिभावान खेलाड़ीलाई फुटबलको मूलधारमा ल्याउने उद्देश्य सहित राष्ट्रिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। देशभर गरी कुल 300 भन्दा बढी स्कूलका टीमको सहभागिता रहने बताइएको प्रतियोगिता एसियन पेन्ट्स च्याम्पियनशीप अन्तर विद्यालय U18 छात्र तथा छात्र राष्ट्रिय फुटबल प्रतियोगिता 2 चरण गरी सम्पन्न हुने बुधबार आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटेकोशी बाढ़ी प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणमा तीव्रता दिन सरकारको ध्यान आकर्षण। बाढ़ी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिनुपर्नेमा रासुपा सभापति रवि लामिछानेको जोड़। भोटेकोशी बाढ़ीमा मृत्यु भएका मध्ये हालसम्म 1372 जनाको शव फेला, 4077 जना अझै बेपत्ता र अमेरिका र इरान बीच 6 महिनापछि फेरि शुरू भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्यमा वृद्धि। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।